असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psp.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आएका छौँ। अहिले एसीको नतिजा आइसकेको छ। कक्षा 11 भर्ना हुन तयार भएका लाखौँ विद्यार्थीहरू एउटा ठुलो दोबाटोमा उभिनु भएको छ। अब कुन विषय पढ्ने, विषय कसरी छनौट गर्ने, यति बेला विद्यार्थी र अभिभावक दुवैको दिमागमा हलचल मचाइरहेको छ। आजको कार्यक्रममा हामी प्लस टूमा विद्यार्थीले भर्ना हुँदा के कुरामा ध्यान दिनुपर्छ, यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहनुभएका एकजना शिक्षाविद, लिबर्टी कलेज अनामनगर काठमाडौँका प्रिन्सिपल डाक्टर देवराज पन्द्रु। डर साहब, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
डर साहब, अहिले एसीको नतिजा आइसकेको छ, धेरै कलेजहरूले प्लस टूमा भर्ना पनि लिइसकेको अवस्था छ र केहीमा चाहिँ यो क्रम जारी पनि छ। यस्तो अवस्थामा विद्यार्थीहरूले कुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने विद्यार्थीका साथै उहाँको अभिभावकमा पनि अन्यलता हुनसक्छ। प्लस टू पढ्दाखेरि विषय कसरी छनौट गर्ने, के कुरामा ध्यान दिनुपर्छ?
एकदमै इम्पोर्टेन्ट क्वेसन हो एसी पास गरिसकेका विद्यार्थी भाइ बहिनीहरूको लागि। र यसमा अब हाम्रो अनुभवका आधारमा र हामी आफै पनि भनौँ यो शिक्षा क्षेत्रमा लागिराखेको उसको आधारमा मैले भन्नुपर्ने के छ भने, एसी दिइसकेको विद्यार्थी भाइ बहिनीहरूले कुनै पनि सब्जेक्टको छनौट गर्दाखेरि आजको सिचुएसन, वर्तमानको कन्टेक्स्ट के हो, नेपालमा र नेपालभन्दा बाहिर दुइटैको कन्टेक्स्ट एउटा हेर्नुपर्ने त्यो देखिन्छ। अब अर्को कुरा किन भनेको भने, मैले कन्टेक्स्ट भन्दाखेरि के भन्नु खोजे भने, जस्तो नेपालमा र नेपालभन्दा बाहिर,
हजुर,
किन अहिले यो ग्लोबलाइज संसार छ नि त, ग्लोबलाइज संसारमा कुन कुन चिजको डिमान्डहरू आजको सन्दर्भमा छ र त्यो भविष्यमा होइन कस्तो हुनसक्छ भन्ने कुराको विश्लेषण गर्नु पऱ्यो पहिला, एउटा पार्ट त्यो। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने, सबै कुराको डिमान्ड नभएको होइन। अहिले ग्लोबलाइज संसारमा तपाईँ प्राविधिक भन्नुहोस् होइन, टेक्नोलोजीको कुरा गर्नुहोस् या कमर्सियल एजुकेसनको कुरा गर्नुहोस् या कमर्सियल करियरको कुरा गर्नुहोस्, ब्याङ्किङ सेक्टरको कुरा गर्नुहोस्, इभन ह्युम्यानिटिजले ल्याउने ब्युरोक्रेटिक्स यादेखि लिएर सबैतिर त्यसको स्कोप नभएको होइन। तर विद्यार्थी भाइ बहिनीले के हेर्नु पऱ्यो भने, आफ्नो पहिला पहिचान हेर्नु पऱ्यो कि, आफ्नो आइडेन्टिटी पहिला हेर्नु पऱ्यो। मैले भन्नु खोजेको के भने, सिम्पल भाषामा दुई तिनवटा टाइपको हुन्छ कि प्रत्येक व्यक्ति इन्डिभिजुअल होइन। एउटा के हुन्छ भने, अति सुरुदेखि नै विद्यार्थी भाइ बहिनी पढाइमादेखि लिएर कुनै कुनै स्किलमा होइन इनबर्न क्वालिटी जस्तो लिएर आएको हुन्छ। इनबर्न क्वालिटी लिएर आउने विद्यार्थीले उसको आफ्नो इन्ट्रेस्ट अनुसारको जुन कुनै सब्जेक्टमा पढे पनि त्यस्तो विद्यार्थी भाइ बहिनीले के गर्नुहुन्छ त, एक्सिलेन्ट काम गरिहाल्नुहुन्छ, एक्सिलेन्ट नतिजा आउँछ र उहाँ लिड गर्नुहुन्छ। त्यो समस्या होइन। समस्या कसलाई हुन्छ भने, मेडियोकर विद्यार्थीहरूलाई हुन्छ। र मेडियोकर विद्यार्थी भनेको जो मध्यम वर्गको हुन्छ कि,
हजुर,
त्यो मास धेरै ठुलो हुन्छ। फेरि अझ समस्या त्यहाँनिर छ, हेर्नुहोस् है, त्यो धेरै ठुलो मास छ। प्यारेन्ट्सहरूको पनि मास ठुलो छ, बच्चाहरूको पनि मास ठुलो छ, विद्यार्थी भाइ बहिनीहरूको भने। अब उहाँहरूले के हेर्नु पऱ्यो त भन्दा, मार्केटमा साँच्चै नेपालको बजारमा होइन, मैले जब यो अहिले त एसीको कुरा हो, प्लस टू गरेर ब्याचलर्स गरेर मास्टर डिग्री गरिसकेपछि होइन, युनिभर्सिटी एजुकेसन, युनिभर्सिटी सर्टिफिकेट हातमा लिइसकेपछि त्यो सर्टिफिकेट मेरो मार्केटमा त्यसको डिमान्ड छ कि छैन होइन, किन म उत्कृष्ट म छैन होइन, म तल्लो स्तरको पनि विद्यार्थी भइसकेको छैन, उत्कृष्ट पनि छैन।
साथीभाइको लहलहमा लाग्ने कुराहरू र अभिभावकको दबावका कुराहरू हुन्छ नि, अहिले पनि म आफ्नो छोरालाई डक्टर बनाउँछु, इन्जिनियर बनाउँछु अथवा प्रोफेसर बनाउँछु भन्ने किसिमको छ नि हाम्रो अभिभावकहरूमा मानसिकता, यसले गर्दाखेरि पनि विद्यार्थीलाई दबाव पर्दछ, यसलाई कसरी व्यवस्थापन?
यसलाई चाहिँ मैले एउटा सटीक भाषामा के भन्न चाहन्छु भने, त्यो हामी गलत काम गर्दैछौँ। कुनै पनि, म पनि विकसित देशमा नि पढेर आएँ होइन, मैले हेरेँ त्यहाँ, किनभने अब म त फेरि मेरो पिएचडी नै यो टिचर एजुकेसन र स्टुडेन्ट एजुकेसनमा पिएचडी गरेको मान्छे, त्यसमा मैले अध्ययन गर्न पाएँ, अपर्च्युनिटीहरू पाएँ।
यहाँको आफ्नै अध्ययन पनि दुर्गमदेखि सुगम छ।
म त धेरै डडेलधुरामा जन्मेर इन्डिया पनि पढेँ, त्यसपछि गएर युरोपसम्म पनि पढेँ, नेपालको काठमाडौँमा पनि पढेको छु होइन, मलाई अलिकति डाइभर्सिफाइड नलेज छ। अब यहाँनिर के हो भने, यो एकदम जोड्दाखेरि विदेशमा के देख्यो भने कति पनि प्यारेन्ट्सले तिमी डक्टर बन इन्जिनियर बना या केही पनि त्यस्तो डिक्टेट गरेको म देख्दिनँ, डिक्टेट गरेको हुँदैन, तर हाम्रो समाजमा डिक्टेट गरे हुन्छ। एउटा एक लेभलसम्म जब विद्यार्थी भनौँ न हाम्रोमा के छ भने अलिकति पहिलादेखि नै जस्तो आमा बुवाले भनेको मान्ने होइन गुरुले भनेको मान्ने टाइपको जुन एउटा माइन्डसेट छ नि त्यो माइन्डसेटमा त्यो डिक्टेसनले केही केही त काम गर्छ तर वास्तवमा त्यसले पुरै पोजिटिभ काम गर्दैन, नेगेटिभ काम गर्छ। त्यो भएर मैले के भन्छु भने त्यस्तो डिक्टेसन प्यारेन्ट्सले पनि छोडिदिनुहोस्, छोड्नुपर्छ, हामीले गर्नु हुँदैन, हाम्रो टिचर्सले पनि त्यसरी डिक्टेट गर्ने होइन। किनभने मैले आइडेन्टिटीको कुरा गरेँ नि सुरुमै, सब्जेक्ट चेन्ज गर्नुको लागि, सब्जेक्ट चोइस गर्नुको लागि आफ्नो आइडेन्टिटी, मेरो पहिचान के हो, अर्थात् होइन मेरो पहिचान भनेको मेरो एक्चुअल कोर इन्ट्रेस्ट के हो त, भित्री इन्ट्रेस्ट के। जस्तो म एउटा आफ्नै उदाहरण दिन्छु, म इन्डियामा आठ क्लासमा पढ्दाखेरि मलाई एकजनालाई सोध्नु भएको थियो कुनै एउटा मित्रले के गर्ने हो तिमी फ्युचरमा भने, ठ्याक्कै क्याजुअल क्वेसन थियो, मैले क्याजुअल एन्सर तर एकदम मेरो इनडेप्थ एन्सर थियो त्यो होइन, भित्रबाट इनहेरेन्ट एन्सर के थियो भने म चाहिँ राम्रो प्रोफेसर बन्न चाहन्छु, जीवनमा राम्रो प्रोफेसर भनेको म पढाउन चाहन्छु भनेको थिएँ कि मैले। र आजको डेटसम्म हजुरहरूले प्रमाण देख्दै हुनुहुन्छ मलाई 30 वर्ष भयो म पढाउँदैछु, 30 वर्ष भइसक्यो होइन पढाउँछु भने यसले के गर्यो त, त्यो मेरो त इनबर्न इन्ट्रेस्ट रहेछ होइन, इनहेरेन्ट इन्ट्रेस्ट रहेछ। त्यो इन्ट्रेस्ट विद्यार्थी भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने आफ्नो इनहेरेन्ट इन्ट्रेस्ट के हो, रियल इन्ट्रेस्ट के हो, त्यो रियल इन्ट्रेस्टको पहिचान गरेर सब्जेक्ट चयन गर्ने हो। एउटा बेस्ट भने बेस्ट भनेको साइन्टिफिक भनेको त त्यही हो, र त्यसमा यदि काम गरिराखेको छैन कहिलेकाहीँ के हुन्छ भने दबाब हुन्छ जुन हजुरले भन्नुभयो हाम्रो समाजमा होइन। त्यहाँनिर मैले के भने त भन्दाखेरि आमा बुवाको भनेको मान्ने जुन एउटा टेन्डेन्सी छ हाम्रो समाजमा गुरुहरूको आफूभन्दा सिनियरहरूको, त्यसमा के हुन्छ भनेपछि त्यो मान्ने कुराले पनि कहिलेकाहीँ गाइड गरिराखेको हुन्छ होइन। किन गाइड गर्छ, ऊ त डिपेन्डेन्ट पहिलेदेखि भइसक्यो नि त बच्चाहरू हाम्रो त होइन, अर्कालाई सोधेर मात्र काम गर्ने, आफूले चाहिँ क्रिएट नगर्ने टेन्डेन्सी भए भएर, त्यस्तो अवस्थामा यदि आमा बुवालाई थाहा छ, प्यारेन्ट्सहरूलाई थाहा छ के हो मेरो बच्चाले गर्न सक्छ होइन, यसले गर्न सक्छ सक्दैन भन्ने कुरो उहाँले पहिचान गर्नु पर्यो
हजुर
होइन। त्यो आइडेन्टिटी भएको हुन्छ, त्यो आइडेन्टिफिकेसन गरेको हुन्छ टु सम एक्सटेन्ट होइन, मदरले पनि गरेको हुन सक्नुहुन्छ, फादरले पनि गरेको हुन सक्नुहुन्छ, या अर्को कुनै पियर ग्रुपले पनि आफ्नो फ्यामिलीमा सिब्लिङहरूले पनि गराए हुन्छ क्या, र अनि टिचरले पनि गराए हुन्छ त्यो एउटा, तर त्यो पार्सियल एन्सर मात्रै हो, होलिस्टिक एन्सर चाहिँ त्यो होइन र रियल एन्सर त्यो पनि होइन। बच्चाले, विद्यार्थीले, एसी दिएको भाइ बहिनीले होइन, म एक्ज्याक्टली 40 इयर्सको एजमा, जब म यसपछि 40 इयर्स, मेरो करियर 40 इयर्स हो, मेरो 40 इयर्सको करियरमा कुन करियरले म चाहिँ ह्याप्पी भएर समाजमा मैले कन्ट्रिब्युसन गरेँ, मैले पनि केही कुरा गरेँ भन्ने लाग्छ, त्यसबाट आत्मसन्तुष्टि हुने के हो त्यो, त्यो चाहिँ पहिचान गर्नु जरुरी छ र त्यसरी सब्जेक्ट चयन गर्नु पर्यो।
धेरै सो अभिभावक र विद्यार्थीहरूको एउटा चासो हुन्छ कुन विषय राम्रो छ अथवा कुनको भविष्य छ, विषयमा पनि कुनै राम्रो नराम्रो ठुलो सानो हुन्छ कि यो विद्यार्थीको सोचाइ मात्र।
एउटा कुरा चाहिँ के हो भने रियालिटी के हो भने कुनै सब्जेक्टको होइन एकदम इमिडिएट युटिलिटी हुन्छ, कुनै सब्जेक्टको त्यसलाई चाहिँ ल्याटरल युटिलिटी भनौँ न, इमिडिएट युटिलिटी भनेको एक्सप्लिसिट युटिलिटी, जस्तो हामीले कुनै साइन्स या टेक्नोलोजी अहिलेको जस्तो आइटी फर इक्जाम्पल होइन कम्प्युटरहरू पढेर पछि गएर आइटीआई एक्सेट्रा गऱ्यो भने के छ त, इमिडिएट युटिलिटी छ अहिले होइन, तुरुन्तै त्यसको फाइदा देखिन्छ हो। तर त्यो नै फेरि उत्कृष्ट सब्जेक्ट र अरू ह्युम्यानिटिजका सब्जेक्टहरू या कमर्सियल होइन म्यानेजमेन्टका सब्जेक्टहरू या अर्को कुनै सब्जेक्ट चाहिँ नराम्रो भन्ने त हो होइन, नराम्रो भन्ने त हामीले कुरै नगरौँ, नराम्रो भएको भए कुनै पनि एजुकेसन होइन सिस्टममा त्यो सब्जेक्टहरूलाई इन्क्लुड गर्ने त कुरै हुँदैन नि त, त्यो त युजलेस त केही पनि होइन, युजफुल नै हो, युजफुल हो, तर मात्र के हो भने कसको स्कोप कति भन्ने मात्रै हो कि। जस्तो अब मेजोरिटी अहिलेको उसमा सबैसँग यो स्मार्ट डिभाइसहरू छ, सबैसँग छ, पढे लेखेको मान्छेहरूसँग पनि छ, नपढे लेखेको मान्छेहरूसँग छ, खेती गरिराखेको मान्छेहरूसँग भने, यस्तो अवस्थामा के देख्नु पर्यो त भन्दाखेरि ए यो आइटी भन्ने कुरो त ओभरअल चाहिँ चाहिने रहेछ, यसको लिट्रेसी हामीलाई चाहिन्छ होइन, लिट्रेसी मात्र होइन यसमा मैले एक्सपर्टिज गर्न सक्यो भने यदि कसैलाई इन्ट्रेस्ट छ भने त त्यो त झन् उत्कृष्ट भइहाल्यो नि, त्यो त डबल फाइदा भयो नि त उसलाई होइन, डबल भयो, एकातिर लिट्रेसी पनि भयो पढ्यो भने, अर्कोतिर स्किल पनि इन्हान्स गर्न सक्ने भयो सजिलैसँग भने। त्यस्तो अवस्थामा मैले के भन्छु त भन्दाखेरि मैले भन्नु खोजेको के हो त विद्यार्थी भाइ बहिनीलाई भने आफ्नो इन्ट्रेस्टतिर छ थोरै थोरै होइन, र त्यसको स्कोप अहिले मार्केटमा अभियसली बढाएको छ, फर इक्जाम्पल आइटीकै बढाएको छ होइन।
सर इन्द्र यहाँले भन्दै गर्दाखेरि मैले जोडिहालेँ, यहाँहरूले आफ्नै कलेजमा पनि अथवा ग्लोबल कलेज होस् लिबर्टी कलेजसँग यहाँ सम्बन्धित हुनुहुन्छ, ती कलेज व्यवस्थापन विषय पनि छ यहाँसँग, चाहिँ प्राविधिक विषयहरू पनि छ होइन, विज्ञानहरू पनि छ। यो हेर्दै गर्दाखेरि मैले अगाडि जोडेको थिएँ नि, विद्यार्थीहरूले विषय छान्नमा केही अप्ठ्यारो हुँदै गर्दाखेरि, विद्यालय छान्न नसक्दाखेरि पछि विषयहरू परिवर्तन गर्ने कुराहरू हुन्छ नि, मानवीयबाट व्यवस्थापन जाने, व्यवस्थापनबाट चाहिँ विज्ञानतिर जाने यो यो ट्रेन हुन्छ कि हुँदैन के देखिन्छ?
मैले अब हाम्रो ग्लोबल कलेजमा
अथवा अन्य कुरा गरेर मैले जोडेको
हाम्रै कलेजको कुरा गर्दा लिबर्टी कलेजमा मैले त्यस्तो चाहिँ धेरै कम देख्छु।
हजुर,
साइन्सबाट अलिकति म्यानेजमेन्टमा साइन्स पढ्न सकेन भनेर म्यानेजमेन्टमा गएको देख्छु
होइन,
प्लस टूमै पनि अनि म्यानेजमेन्टबाट कोही कोही साइन्समा होइन, मलाई त म्यानेजमेन्ट त्यति राम्रो लागेन, अकाउन्टेन्सी त्यति ऊ भएन भनेर आइदर त्यता जाने अरू म्यानेजमेन्टमा पनि कम्प्युटर साइन्स लिएर पढ्ने त्यो चाहिँ देखिरहेको छु अहिले होइन, केही तर एकदम पार्सल हो त्यो धेरै चाहिँ होइन। र यो टेन्डेन्सीले त्यहाँनिर चाहिँ जबसम्म तपाईँको रेजिस्ट्रेसन भइसक्दैन तबसम्म तपाईँ थोरै चेन्ज गर्नु भने नराम्रो त होइन, तर कुरा के हो एउटा नराम्रो चाहिँ के हो मैले यहाँनिर भन्नु खोजेँ भने तपाईँ डिसाइडेडै हुनुहुँदो रहेछ कि आज टेन क्लास पास भइसक्नु भयो होइन, इलेभेन क्लास र ट्वेल्भ क्लासमा तपाईँ सब्जेक्ट चुज गर्दै हुनुहुन्छ, त्यही सब्जेक्ट चोइसबाट तपाईँको ब्याचर्समा अब सब्जेक्ट चोइस हुनेवाला छ होइन, र त्यसको त्यो ब्याचर्सको चार वर्षको स्टडीले फेरि तपाईँ चालिस वर्षको करियरलाई डिसाइड गर्दै हुनुहुन्छ भनेपछि त अहिलेदेखि यो त इट विल बी टु लेट होइन, नट टु हेभ अ चोइस नाउ होइन, अहिले नै चोइस नगर्नु भने अलिकति लेट हुनेछ। किन लेट हुनेछ भने मैले के बुझेको छु भने एसी पास गरेपछि बच्चालाई विद्यार्थीलाई चारवटा क्रस रोड चाहिँ उसको चौरामा छ क्या, ओपन छ, चारवटै अप्सनहरू ओपन छ, तर जब उसले प्लस टू पास गर्दै गर्दा उसको दुईवटा मात्र अप्सन रहन्छ क्या त्यहाँ, अब हेर्नुहोस् होइन त्यो अप्सनलाई न्यारो डाउन भयो। त्यही भएर सबभन्दा बेस्ट अफ द बेस्ट अप्सन हामीले एसीमा नै एसी पास गर्दाखेरि बेस्ट सब्जेक्ट चोइस गर्न बेस्ट सब्जेक्ट भनेको कहाँनिर हो भने मैले दुईवटा भनिसकेँ, अझै विद्यार्थी भाइ बहिनीहरू यसमा कन्फ्युज हुनुहुँदैन, कसैको इमिडिएट युटिलिटी छ होइन, हामी को मान्छे हो भनेर आफूलाई चिन्नु पऱ्यो क्या, म चाहिँ इमिडिएट जसको उपयोगिता छ मार्केटमा स्कोप छ त्यसको डिमान्ड छ त्यसलाई नै गरेर मैले करियरलाई एकदमै त्यतातिर लग्छु भन्ने एउटा मान्छे हुनसक्छ, अर्को के हुन्छ भने होइन म यसको इन्डेप्थ स्टडीमा पुगेर यसको गहिराईमा पुगेर यसको एक्सपर्ट बनेर भोलि यसको साइन्टिस्ट बनेर होइन यसैबाट म लिड गर्छु संसारलाई भन्ने पनि हुन्छ नि त, त्यो त असम्भव त छैन हो कि होइन, जस्तो इलन मस्कहरूले पनि त्यस्तो त्यस्तै गरेको भनेपछि त्यता त्यसको लागि के हुन्छ त भन्दाखेरि अहिले नै सब्जेक्टको नेचर हेरेर तपाईँले आफ्नो इन्ट्रेस्ट हेरेर त्यसलाई म्याच गरेर जाने हो।
त्यसो भए विद्यार्थीहरूले आफ्नो रुचि कसरी पहिचान गर्ने, आफूलाई कुन विषय ठिक छ कुन विषय ठिक छैन कसरी जाँच्ने, के कडी छ?
हो एकदमै कडी हुन्छ नि, सबभन्दा पहिला त जस्तो मलाई नै सोद्धा हुन्छ, म चाहिँ कम्युनिकेसनको टिचर भएँ क्या लाइफभरिमा,
हजुर,
तर म्याथ्सको टिचर त हुनै सकेन नि त, त्यो भनेको के हो भने मलाई म्याथ्समा म कमजोर पनि थिएँ, कमजोर हुनुको एउटै कारण के हुन्छ भने आइदर हामीसँग आठवटा जुन इन्टेलिजेन्स हुन्छ आठवटा इन्टेलिजेन्समा हाम्रो कुन इन्टेलिजेन्स एक्टिभ हुन्छ भन्ने कुरो इज भेरी इम्पोर्टेन्ट होइन, मेरो इन्टेलिजेन्समा के रहेछ भनेपछि जस्तो मलाई अलिकति म सोसलाइजेसन अलिकति कम्युनिकेसन होइन ल्याङ्ग्वेजतिरको इन्ट्रेस्ट बढिरहेछ मलाई, र त्यो स्किल चाहिँ म तुरन्तै पिकअप गरिहाल्ने होइन ल्याङ्ग्वेजहरू, तर म्याथमेटिकल फर्मुलादेखि लिएर त्यसका त्यो कम्बिनेसनहरूदेखि लिएर त्यो सल्युसनसम्म जाँदासम्म मलाई दिक्क लाग्ने क्या त्यसलाई मरौँ र अब यहीँबाट हेर्नुहोस् त मेरो त चोइस त चेन्ज भइहाल्यो नि, चोइस मेरो आइडेन्टिफिकेसन भइहाल्यो होइन, अर्थात् म म्याथमेटिक्सको मान्छे होइन, म नम्बरको मान्छे होइन, म चाहिँ टेक्स्टको मान्छे हो, म चाहिँ के हो त सेन्टेन्सको मान्छे हो भन्ने कुरो मैले आफूलाई बुझेर मैले के गरेँ त सिधा मैले प्लस टूदेखि लिएर सिधै लिटरेचर इङ्ग्लिस लिएर पढेँ, म त इन्डियामा पनि स्टडी गरेँ हो भनेपछि त्यसरी चाहिँ गर्नुपर्छ, जस्तो त्यो इन्ट्रेस्टको आइडेन्टिफिकेसन भनेको त्यसरी हो, सब्जेक्टको आइडेन्टिफिकेसन भनेको
विशेष छान्दाखेरि परिवारको आर्थिक अवस्था कलेजको दूरीका कुराहरू उपलब्धताका कुराहरू यी कुराहरू पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। अहिले हाम्रो देशमा महँगादेखि सस्ता कलेजहरू पनि छन् होइन, फीको हिसाबले अथवा तिनीहरूमा भएका सुविधाको हिसाबले यसलाई कसरी हेर्ने, यो कमजोर विद्यार्थीले पनि राम्रो कलेजमा पढ्न सक्छ के त्यस्ता प्रावधानहरू पनि छन्?
अब जस्तो कलेजहरूले स्कलरसिप दिनेहरू गर्छ, जस्तै हाम्रै ग्लोबलमै त्यस्तो छ नि, ग्लोबल चाहिँ हाम्रो युनिग्लोब छ होइन, कमलादीमा हामी सबै स्कलरसिप दिइरहेको छौँ, त्यहाँ पनि हामीले इभन महानगरले स्कलरसिप निकाल्छ,
सरकारको नीति नै त्यस्तो
छ त, सरकारको नीति त वास्तवमा राम्रै छ नि, अहिले त 10-15% स्कलरसिप भनेको त तपाईँको 1000 विद्यार्थी तपाईँ लिँदै हुन्छ भने त्यसमा त 150 विद्यार्थी तपाईँ त स्कलरसिप दिँदै हुन्छ नि होइन, त्योभित्र पर्नु पऱ्यो होइन, त्यही भएर के हो भने एकातिर फाइनेन्सियली म तल लो लेभलको छु भने तर इन्टलेक्चुली त माथिको लेभलको हुनु पऱ्यो नि त, त्यसको लागि त एउटा पार्ट त्यो भयो, फेरि इन्टलेक्चुली मात्र होइन अर्को पनि क्राइटेरियाहरू पनि बनाएको छ, किनभने इक्विटी तपाईँको इन्क्लुजन होइन, यो त हाम्रो नेपालमा जब यो फेडरल आयो होइन डेमोक्रेसी पछि त यो इन्क्लुजनका कुराहरू आए होइन, सामाजिक इन्क्लुजनहरू आए, त्यसबाट पनि शिक्षा क्षेत्रमा वास्तवमा त्यसले एड्रेस गरेकै छ, त्यो भएर अपर्च्युनिटी नभएन, तर कुरा के हो भने आफूले खोज्नु पऱ्यो अब त्यसको लागि होइन, अलिकति ट्राई चाहिँ गर्नुपर्छ कि, एसी दिइसकेपछि मानौ म जस्तो धनगढीबाट मैले एसी दिएको थिएँ, अब मलाई काठमाडौँमा राम्रोभन्दा राम्रो कलेजमा पढ्ने इच्छा लाग्यो, प्लस टू छ इच्छा लाग्छ भने एकचोटि ट्राई त गर्नु पऱ्यो नि त होइन, आएर जस्तो स्कलरसिपमा भागिसा लिने ल ठिक छ, फाइनेन्सियल पोजिसन नहोला होइन, त्यो भएर त्यो एउटा पार्ट छ, अर्को पार्ट मैले प्यारेन्ट्सलाई पनि भन्छु, मैले प्यारेन्ट्सको पनि के हेर्छु भने आमा बुवाहरूको पनि उहाँहरूको सक्षमता हुन्छ फाइनेन्सियल
हजुर,
तर उहाँहरूले अलिकति त्यहाँनिर कन्जुसाइ गरे पनि देख्छु है। हाम्रो देशमा त्यो भइराखेको छ हेर्नुहोस्, जब कि म के भन्छु भने प्लस टूसम्म बच्चालाई प्लस टूसम्म बेस्ट जति पैसा लागोस् होइन, जति आफूले यदि हुँदैन भनेपछि त्यसमा इन्भेस्टमेन्ट गर्नुपर्छ, इन्भेस्टमेन्ट गर्नै पर्छ हेर्नुहोस्।
सर मैले जोडिहालेँ, यहाँले सामुदायिक कलेजदेखि निजी कलेजसम्म पनि पढाउनु भयो
हजुर
होइन, धेरै ठाउँमा
लामो समय मल्टिपल क्याम्पस
30 वर्षदेखि युपिएसमा लागिराख्नु भएको छ भन्नुभएको छ। नेपालमा शिक्षा क्षेत्रमा बालबालिकाहरूलाई खर्च गर्ने प्रवृत्ति कस्तो छ? खर्च गर्छ नि गर्दैन? के छ अभिभावकहरू
खर्च चाहिँ खर्च गर्ने वर्गले नराम्रोमा खर्च गरेको देख्छु म
हजुर,
युजलेस खर्च
जस्तै
जसले कि बच्चालाई बिगार्ने खर्च होइन। जस्तो तपाईँले मानौ तपाईँसँग सक्षमता छ भने मैले धेरै जस्तो प्यारेन्ट्सको कोहोर्ट्सलाई ग्रुप्सलाई मैले कस्तो पाएँ त भन्दाखेरि उसलाई अन्नेसेसरी कुरामा चाहिँ अन्नेसेसरी खर्च गरिदिने, जस्तो लुगा कपडादेखि लिएर अनेक सफ्टको सफ्ट गर्ने चिजहरूमा, तर एक्ज्याक्टली उसको एजुकेसनल टुलमा खोइ खर्च गरेको त एजुकेसनल टुलमा खर्च गर्नु पऱ्यो नि। एजुकेसनल टुलमा खर्च गर्ने भनेको तपाईँसँग यदि आर्थिक हैसियत ठिकै छ भने बच्चा पढ्दा पढ्दै ट्रेनिङमा लगाउनुहोस् न, जस्तो उसको मानव कसैको हुन्छ पब्लिक स्पिकिङको ट्रेनिङ गर्न चाहन्छ त्यो बच्चा, अरू कुनै गेम्समा पनि उसको स्पोर्ट्समा राम्रो हुनसक्छ त्यहाँ पनि साइड वाइज ट्रेनिङ गराइदिनुहोस् होइन। यो यो नेग्लिजिबल पर्सेन्टेज अफ प्यारेन्ट्सले गरेको देख्छौँ म, तर जब कि त्यो त्यसो पनि आर्थिक अवस्था होइन हाम्रो देशको अहिले हेर्दाखेरि होइन, हेर्दा हेर्दै केही डेकेड्स यता होइन दशाब्दी यता म के पाउँदैछु भनेपछि प्यारेन्ट्सको पनि इकोनोमिक स्टेटस बढेकै हो, नबढ्या होइन होइन। किन हामीले अहिले पनि तपाईँको 33% मलाई लाग्छ 40% जति त अहिले प्राइभेटमा छ त, प्यारेन्ट्सहरूले प्राइभेटमा चाहिँ उहाँहरू अफोर्ड गर्दै हुन्छ भने त्यहाँ त आर्थिक हैसियत नभएर त कसरी आउनुभयो त, आर्थिक हैसियत त भएको रहेछ नि त, त्यो एउटा इन्डिकेटर हो। र इभन कम्युनिटीमा पनि हामी के गर्छौँ त भन्दाखेरि कम्युनिटीमा पैसा लाग्दैन, जब प्यारेन्ट्सको पैसा लागिरहेको छैन भने उहाँहरूले आफ्नो बच्चाको लागि अरू केही कुरामा जस्तो उसलाई के चिज किनिदिँदाखेरि के चिजमा उसलाई इन्भल्भ गराइदिँदाखेरि थोरै इन्भेस्टमेन्ट गरिदिँदाखेरि राम्रो हुन्छ। एजुकेसनको अर्थ खालि स्कुलमा गएर एउटा फर्मल एजुकेसन माने मात्रै लिने त होइन, एजुकेसन त सोसाइटीमा पनि छ, एजुकेसन हाम्रो सोसल कम्युनिटीमा गएर तपाईँको इन्स्टिट्युसनहरू छ त्यो इन्स्टिट्युसनमा इन्भल्भ गराउने, चाहे रिलिजियस इन्स्टिट्युसन हुनसक्छन् होइन, तपाईँको अब ट्रेनिङका इन्स्टिट्युसन एक्सपोर्ट एजेन्सीहरू हुनसक्छन् होइन, जस्तो मैले स्पोर्ट्सकै कुरा गरेँ होइन, स्पोर्ट्सका सर्कलहरू हुनसक्छन्, क्लब्सहरू हुनसक्छन् भने यो तरिकाले जाने हो। विदेशमा मैले त्यसरी इन्भल्भ भएको देख्छु बच्चाहरूलाई, जस्तो मानौ स्याटरडे छ भने तपाईँको बच्चालाई कम्तीमा प्यारेन्ट्सले ल तपाईँ कम्युनिटीमा बच्चा पढ्दैछ त्यहाँ त पैसा लागेन, तर स्याटरडे हुन्छ कि होलिडे हुन्छ कि कुनै एउटा ब्रेक हुन्छ त्यो ब्रेकको टाइममा कम्तीमा तपाईँ आफूले कमाएको पैसाबाट केही बचाएर होइन उसलाई कहीँ घुमाइदिने हो कि, घुमाएर पनि त एजुकेसन आउँछ नि होइन, टुरबाट पनि त एजुकेसन आउँछ नि त ट्राभल गर्दाखेरि पनि, भने त्यो एउटा पर्पसफुल तरिकाले एउटा एउटा के चाहिँ बुझ्नु पऱ्यो भनेपछि हाम्रो प्यारेन्टल ग्रुमिङ चाहिँ अझै कम भएको छ कि भन्ने लाग्छ क्या मलाई, प्यारेन्टल ग्रुमिङ।
नेपालको शिक्षा प्रणाली व्यवहारिक भएन, सैद्धान्तिक ज्ञान मात्र भयो भन्ने कुराहरू आइरहेका छन्, तर पछिल्लो समय नेपालको विद्यार्थीलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बिकेको देखिन्छ, अथवा अहिले काम पाएको अथवा रोजगारी पाएको त्यहाँ पनि राम्रै स्ट्याटसमा बसेको देखिन्छ, जुन हाम्रो परम्परागत मान्यता छ नि
हजुर,
यस्तै किसिमले हाम्रो शिक्षा प्रणाली चलेको छ या विद्यार्थीहरूले राम्रो गर्न सकेका हुन् अथवा हाम्रो व्यवहारिक ज्ञान पनि बढ्दै गएको के देखिन्छ सर?
मलाई चाहिँ एकदमै अब यो म वास्तवमा आफू पनि फेस गरेको भएर होइन, विदेश अनि नेपाल सबै फेस गरेर मलाई इन्ट्रेस्टिङ छ यो क्वेसन है। यसमा म के देख्छु त भन्दाखेरि करिकुलम थ्योरेटिकल तरिकाले जुन डिजाइन भयो होइन, स्कुल शिक्षादेखि लिएर एसईदेखि लिएर प्लस टूदेखि लिएर इभन ब्याचलर्स मास्टर्ससम्म त्यतातिर रिच छ क्या, हाम्रो धनी छ शिक्षाको करिकुलमको पार्ट
राम्रो भएन भन्छन्,
तर अब समस्या आयो एकाडेमिक प्रोसेसमा आयो, हामी यसलाई पहिला यसरी बुझ्नु पऱ्यो कि छुट्याएर करिकुलम भनेको के हो, इनपुट हो, इनपुट अफ नलेज हो क्या, नलेज इनपुटको जुन सेक्टर छ नि सोर्स छ नि, सोर्स इज भेरी गुड, जहाँ जहाँबाट हुन्छ नि हामीले के गर्यौँ त भन्दाखेरि राम्रा राम्रा युनिभर्सिटीका राम्रा राम्रा ठाउँका त्यो कुरालाई पनि हामीले एडप्ट गरेका छौँ त्यसमा होइन, विज्ञहरू लाग्नु भएको छ राम्रै गर्नुभएको छ, नेपालको कन्टेक्स्टमा पनि सुहाउने तरिकाले थोरै बनाइदिनु भएको छ होइन, त्यो पनि म पनि करिकुलम अलिकति पढाए भएर मलाई त्यो अलिकति आउँछ त्यसमा, त्यो ठिकै छ, त्यसमा जुन डाइमेन्सनहरू छन् एजुकेसनका डाइमेन्सन हुन्छ नि, जस्तो कि मोरल ग्रोथ होइन, तपाईँको सोसल ग्रोथ होइन, बिहेभियरल ग्रोथ भनौँ न, इन्टेलेक्चुअल ग्रोथ, यी सबै ग्रोथको लागि करिकुलममा कभर गरेको हुन्छ, तर कहाँनिर प्रब्लम भयो भने एकाडेमिक प्रोसेसमा, प्रोसेस भन्ने बित्तिकै त्यसको एक्जिक्युसनमा प्रब्लम भयो होइन, एक्जिक्युसनको लागि त के चाहिन्छ, इन्फ्रास्ट्रक्चरदेखि लिएर फेसिलिटिजहरूदेखि लिएर रिसोर्सहरू चाहिन्छ, ह्युमन रिसोर्स एकदम मोस्ट इम्पोर्टेन्ट हुन्छ त्यसमा होइन, तपाईँले इन्फ्रास्ट्रक्चर पनि बनाउनु होला, फेसिलिटी पनि लिएर रिसोर्सहरू त दिनु होला, जस्तो यो एसेट्सहरू सबै कुरा इक्विपमेन्टहरू होला, ल्याब पनि होला, होइन, खेल्ने मैदान पनि होला, तर त्यहाँ एक्सपर्ट छ कि छैन, अब समस्या यहाँ आएको हो कि हाम्रो शिक्षा किन राम्रो भएन भन्ने कुरामा यसो हेर्दै जाँदाखेरि मैले एक्सपर्टिजको प्रब्लम देख्छु। अब एक्सपर्टिजको प्रब्लम भने फेरि अर्को पनि म जोड दिन्छु यहाँनिर, यसलाई मैले अन्यथा कसैलाई पनि नलिनु होला, अफेन्सिभ पनि म कसैसँग भएको होइन। हाम्रो टिचिङ जुन कोहोर्ट्स अफ टिचर हुनुहुन्छ हामी कहाँ नेपालमा जति लाखमा हुनुहुन्छ नि, उहाँले आफैलाई सोध्नु पर्नेछ म कति अकाउन्टेबल भएर तयारी गर्दैछु पढाउनुको लागि, लेसन प्लानिङ मेरो कस्तो छ, त्यसमा मैले कति इनपुट दिएँ होइन, कति मैले कन्ट्रिब्युट गरिरहेको छ त, एक लेसन प्लानिङ गरिसकेपछि प्लान्ड लेसनलाई कसरी एक्जिक्युसन गर्दैछु त क्लासमा, दुई क्लासभन्दा बाहिरको पनि दायित्व छ नि टिचरको त छैन, अनि त्यहाँनिर म कति इन्भल्भ, तिन। अब मैले एउटा फेरि के होला भने एउटा मात्रै पर्सपेक्टिभ बोल्यो डाक्टर देवराज पनौले भन्लान् होइन, तर मैले अर्को पर्सपेक्टिभ भन्छु, यहाँनिर गभर्मेन्टको प्रब्लम के हो त भने गभर्मेन्टले खोइ त उहाँलाई इन्सेन्टिभ दिएको त टिचरहरूलाई, त्यो लेभलको सिस्टम किन नबनाउनु भएको होइन, गभर्मेन्टको पनि अर्थात् मिनिस्ट्री अफ एजुकेसनले पनि हेर्नुपर्ने अवस्था आयो, डिपार्टमेन्ट अफ एजुकेसनले पनि सोच्नुपर्ने अवस्था आयो होइन। त्यसपछि करिकुलमको जुन ट्रेनरहरू हुनुहुन्छ यहाँ नेपालमा होइन, ट्रेनिङ एजेन्सी भनौँ न नेपालको गभर्मेन्ट एजेन्सी, त्यसले पनि हेर्नुपर्ने अवस्था आयो भने यो धेरै सबै पक्षको अलिकति कोलाबोरेसन कोअपरेसन र एक प्रकारको कोअर्डिनेसनको कमी भएर हेर, अनि टिचरहरूको पनि मेरो अकाउन्टेबिलिटी हो कि होइन, म जस्ट टिचर मैले चाहे अब थाहै भइहालेँ अब म त 20 वर्ष पढाउनु पाउँछु सकियो भन्ने टाइपको त्यो माइन्ड सेटमा गएर हुन्छ र, किनभने मैले पढाएको विद्यार्थीले यो देशको भविष्य निर्माण गर्ने हो भन्ने कुरा त पहिले त त्यहाँ बुझ्नु पर्यो नि, अनि त्यो विद्यार्थीलाई म कसरी ग्रुम गर्छु त, एकैजना विद्यार्थी पढाए पनि त्यो स्टुडेन्टलाई मैले होल इयरमा के दिन्छु त चेन्ज, र मैले एउटा जस्तो मेरो पिएचडी ट्रान्सफर्मेटिभ टिचर्स लर्निङ फर बेटर स्टुडेन्ट लर्निङमा मैले पिएचडी गरेको, त्यो एउटा डायमन्ड छ त्यो मेरो ब्रोड लाइनमा, अनि त्यहाँनिर के चाहिँ मैले बुझेको भने टिचरले आफ्नो विद्यार्थीलाई ट्रान्सफर्मेसन गर्न सक्दैनन् भने होइन, अर्थात् टिचिङले कसैको ट्रान्सफर्मेसन हुँदैन र लर्निङले ट्रान्सफर्मेसन हुँदैन भने त्यो लर्निङ पनि होइन त्यो टिचिङ पनि होइन, त्यही भएर अलिकति के छ त हामी सबैले रिभाइज गर्नुपर्ने देखियो कि। र अब आयो प्यारेन्ट्सको कुरा पनि, मैले प्यारेन्ट्सको पनि जोडिहालेँ, म प्यारेन्ट्सलाई हम्ली मेरो एकदम अनेस्ट रिक्वेस्ट के हो एडभाइस के हो त भन्दाखेरि हाम्रो इन्भेस्टमेन्ट कहाँ गइरहेछ, हामी इन्भेस्टमेन्ट खालि ए मैले यति फिस तिरेँ भनेर हामी ढुक्क भइरहेछौँ कि होइन मख पर्दैछौँ कि, हामीले मैले इन्भेस्टमेन्ट राइट वे राइट तरिकाले राइट एजुकेसन टुलमा गरिरहेछौँ कि छैन, इन्भेस्टमेन्ट गरेपछि त टाइम पनि त दिनु पऱ्यो नि त बच्चालाई होइन, उसलाई फेरि सपोर्ट पनि गर्नु पऱ्यो फेसिलिटेट पनि गर्नु पऱ्यो, हामी के हुन्छ भने तिम्रो लागि म यत्रो फिस तिर्दैछु, मैले यस्तो पनि सुन्छु कि प्यारेन्ट्सहरूबाट यत्रो फिस तिमीलाई लागिरहेछ अनि फेरि पनि मैले तिमीले चाहिँ यति पर्फर्मेन्स गरेनौ भनेर बच्चासँग कराउने, उतातिर स्कुलमा गएर होइन मैले यत्रो फिस तिरिराखेको छु तपाईँले के हेर्नु भएको छ केयरलेस भयो भनेर, जस्तो मैले यो प्राइभेटको स्पेसली स्कुलहरूमा यसमा आएर कम्प्लेन गर्ने टाइपको टेन्डेन्सी छ, त्यहाँनिर त सबै नेगेटिभै नेगेटिभ भयो कि, आफ्नो रेस्पोन्सिबिलिटीबाट भागेको देखिन्छ कि सबै होइन। हामीले इन्भेस्टमेन्ट गर्दैमा मैले जन्माएपछि त इन्भेस्टमेन्ट गर्नै पर्यो नि बच्चामा त हो कि होइन, त्यसलाई त दिनै पर्यो,
हामीले विद्यार्थीलाई दोष थोपर्छ
हो थोपर्ने अर्कालाई भयो नै विद्यार्थी मात्र होइन यहाँ भनौँ अल पार्टिजले अर्कालाई दोष थपर्नेमा एउटा त्यो माइन्ड सेट आयो कि त्यो सोसल माइन्ड सेट।
सर अहिले अर्को पनि छ एउटा, विद्यार्थीहरू बढी विद्यार्थीहरू पुस्तकभन्दा पनि स्क्रिनमा बढी व्यस्त भए भन्ने किसिमको कुराहरू पनि छ, यो सबैको समस्या हो। कक्षा 11 नयाँ तथा विरत पाठ्यक्रमको अध्ययनका लागि प्रविधिलाई कसरी प्रयोग गर्न सकिन्छ बताइदिनु न।
प्रविधिलाई होइन
हामी स्क्रिनका कुरा गर्छौँ नि।
हजुर हजुर, अब यस्तो मेन त के हुन्छ भनेपछि शिक्षाको अर्थ नै स्किल्ड बनाउने हो नि त, स्किल्ड बनाउने होइन, स्किल्डको लागि नलेज चाहिन्छ पहिला बेसिक हो, त्यो जसरी करिकुलम चाहिन्छ त्यो बेसिक हो। अब त्यसलाई स्किल गर्नको लागि एक्जिक्युसनको बेला हामीले के गर्छौँ त, एकातिर नलेजलाई ग्रास्प गर्ने नलेजलाई अन्डरस्ट्यान्ड गर्नेतिर हाम्रो मेथोडोलोजी हुन्छ भने, अब त्यो नलेजलाई मैले जब नलेज लिइसकेँ भने त मलाई त क्युरियोसिटी हुन्छ कसरी काम गर्ने भनेर हो कि होइन, मेरो नलेजलाई त मैले युज गर्नु पाउनु पऱ्यो नि त, युज गर्नुको लागि त्यही अनुसारको उसको इन्भल्भमेन्ट इङ्गेजमेन्ट भन्छौँ हामी, लर्निङ इङ्गेजमेन्ट्स होइन, लर्निङ इङ्गेजमेन्ट्सको लागि यो अहिलेको जुन डिजिटल डिभाइसहरूदेखि लिएर होइन सिस्टम होइन अनलाइन सिस्टमहरूदेखि लिएर यतातिर अकाउन्टेबल भएर त्यसलाई युज गर्न चाहिँ जान्नु पर्यो, अकाउन्टेबल भएर फेरि पनि एउटा ध्यान दिनुपर्ने कुरा हो। त्यसले सबै स्किल दिने होइन, त्यसले त उल्टा तपाईँलाई के गर्न सक्छ भने तपाईँसँग भएको जुन ब्रेन छ भएको तपाईँको इन्टलेक्चुअल एउटा होराइजन छ त्यो होराइजनलाई त्यसले रिप्लेस गर्न सक्छ, भोलि गएर तपाईँ सिस्टमको टेक्नोलोजीको तपाईँ एउटा दास बन्न सक्नुहुन्छ, त्यहाँ पनि एकदम बचेर काम गर्नुहुन्छ। अर्थात् के छ त भन्दाखेरि फिल्ट्रेसन बुझ्नु पऱ्यो क्या विद्यार्थीले, फिल्ट्रेसन होइन, मैले ठिक छ इन्टरटेनमेन्ट गर्ने कतिसम्म गर्ने होइन, एक घन्टा गर्ने कि आधी घन्टा गर्ने, त्यसपछिको मैले जसो डिभाइसहरू अरू डिजिटल टेक्नोलोजीहरूको पछाडि जुन म लागिरहेको छु के का लागि गर्ने त होइन। मानौ कुनै विद्यार्थीलाई भोलि गएर फिजिक्स पढेर इन्जिनियर बन्नु छ भने उसले आजैदेखि इन्जिनियरिङको कुरा त्यो डिभाइसबाट लिन सक्छ होइन, कसैलाई के छ भने म त एकदम राम्रो वेबसाइट डेभलपर बन्न चाहन्छु मेरो लाइफमा भन्ने करियर छ भने ऊ कम्प्युटरतिर पढ्नु खोजिरहेछ भने आजैदेखि कोडिङको कुराहरू त तपाईँको त्यसमा पाइहाल्छ त, डिजिटल टेक्नोलोजीमा अहिले अनलाइन सिस्टममा सबै पाउँछ भने त्यो तरिकाले अब यहाँ जोड्नु खोजा के हो सिम्पल वर्डमा भने उद्देश्य उद्देश्य सेट गरेर त्यो उद्देश्य अनुसारको बिहेभियर बनाउनु पर्यो कोसँग हाम्रो किताब कलमसँग पनि अनि अर्कोतिर डिजिटल टेक्नोलोजीसँग पनि यो आइसिटीसँग पनि
विद्यार्थीहरूले प्लस टू सक्ने बित्तिकै कसरी विदेश जाने भन्ने उहाँहरूको मानसिकता छ विद्यार्थीहरूको यस्तो किसिमको जुन मानसिकता छ नि त्यसलाई शैक्षिक तहबाट कसरी परिमार्जित गर्न सकिन्छ हामी त्यतातर्फ लागेका छौँ कि छैनौँ
एउटा त म सबभन्दा मेरो अझै पनि मेरो फर्स्ट अफ अल कमेन्ट के हो मेरो अब्जर्भेसन के छ भनेपछि हामी त स्कुलबाट नै विद्यार्थीलाई विदेश जानुपर्छ भन्ने कुरा सिकाइरहेको छौँ त्यसको कारण के हाम्रो इन्डिजिनस नलेजलाई हामीले इग्नोर गरेका छौँ इन्डिजिनस नलेजलाई होइन हाम्रो सब्जेक्टमा पनि त्यसलाई करिकुलममा अलिकति इन्क्लुड गरेको देखिन्छ होइन सब्जेक्ट वाइजमा जस्तो सोसियोलोजी सोसल साइन्स सोसल स्टडिज एक्सेट्रा एक्सेट्रामा तर स्टिल त्यो त्यो सफिसियन्ट छैन त्यो पावरफुल छैन कि त्यसलाई अलिक पावरफुल बनाउनु पर्ने हो आफ्नो नलेजप्रति आफ्नो जुन यहाँको जुन एउटा हेरिटेज छ होइन सबै कुराको हाम्रो हामीसँग भएको क्यापेसिटी छ पावरहरू छ भनौँ न हामीसँग भएको रिसोर्सहरू छ त्यसप्रतिको आइडेन्टिफिकेसन त्यसप्रतिको फेमिलियारिटीमा हामीले जोड दिनुपर्ने हो त्यहाँ हामीले जोड नदिएर के गरेका छौँ त भन्दाखेरि पहिले त विदेशबाट ल्याएको इम्पोर्टेड एजुकेसनलाई पनि बढी यसमा हामीले के गरेका छौँ हालिदिएको छौँ त्यो हाम्रो गल्ती छ एउटा त त्यसलाई सुधार्नुपर्छ त्यहाँबाट अलिकति माइन्डसेट के हुन्छ नेपालतिर हुन्छ अर्को कुरा हामीले मोरल एजुकेसनको जस्तो महावीर पुनले मोरल एजुकेसनको कुरा गर्नुभएको थियो नि अभियसली त्यो चाहिएको छ किन चाहिएको छ भनेपछि हामी सबै अहिले के भयो भने ठिक छ हामी ग्लोबल सिटिजन क्रिएट गर्ने हो होइन होइन हामी ग्लोबल सिटिजन चाहिँ प्रड्युस गर्न खोजिरहेको छौँ नि त तर ग्लोबल सिटिजनको अर्थ आफ्नो नेपाललाई बिर्सेर सारा ग्लोबलको भन्ने होइन मैले ग्लोबल सिटिजनको डेफिनेसनै मैले यो मेरो पिएचडीमा पनि एउटा सानो त्यो गरेको थिएँ कि त्यो भनेको के हो भने आफ्नो कल्चरलाई फुल्ली भ्याल्यु दिएर आफूसँग भएको नलेज स्किल र कल्चरलाई होइन आफूसँग भएको रिसोर्सलाई सबै कुरालाई रेस्पेक्ट गरेर त्यसको आइडेन्टिटी त्यसलाई चाहिँ पहिचान गरेर राइट वे त्यसलाई अन्डरस्ट्यान्ड गरेर युज गर्न सक्नु र अनि ग्लोबल लेभलमा पनि आफ्नो थट दिएर होइन लिड गर्न सक्नु त्यो दुइटैलाई ग्लोबल सिटिजन भन्छ कि त्यसको लागि मल्टिकल्चरल कम्पिटेन्स र मल्टी स्किल कम्पिटेन्समा हामीले जानुपर्छ होइन तर अब त्यही कुरा बिर्सिदिने अनि त्यो कहाँबाट भयो त हाम्रो एजुकेसनको सिस्टमबाट पनि भयो स्कुलबाट पनि गल्ती भएको छ अब प्लस टूबाट त झनै गल्ती भयो के भयो भने प्लस टू पछि होइन यहाँ त पढाइ हुँदैन यहाँको कोर्सहरू त्यति ऊ छैन अनेकौँ भावना गरेको मैले देख्छु होइन त्यो वास्तवमा तिनीहरू चाहिँ रियालिटी होइन नेपालको बास्टर्स र मास्टर्स मैले भने नि करिकुलम त स्कुलदेखि लिएर मास्टर डिग्रीसम्म होइन करिकुलम इज बेस्ट अब कुरा के आयो त भन्दाखेरि त्यहाँनिर केही कलेजहरूको पनि रोल छ होइन एक्टिभेट पार्ने रोल छ नै तर त्योभन्दा ठुलो रोल चाहिँ रोजगारीको छ नेपाल गभर्मेन्टले र नेपालका इन्डस्ट्रीहरूले नेपालको इन्डस्ट्रीले के हुनु पर्यो भने पहिला त आफ्नो छाती खुला पार्नु पर्यो कि यदि यो युथलाई यहाँ राख्ने हो यसबाट काम लिने हो यसलाई युज गर्ने हो र इन्डस्ट्रीकै लागि गर्ने हो त्यो त होइन र एउटा मान्छे जस्तो मै मानौ एउटा आइटी एक्सपर्ट भयो भने मैले त नेपालको इन्डस्ट्रीलाई कन्ट्रिब्युट त गर्ने होला नि त हो कि होइन इन्डस्ट्रीकै लागि हामी प्रिपेयर गरिराखेको छौँ हाम्रो एग्रिकल्चरको लागि प्रिपेयर गर्दैछौँ हाम्रो पानीको लागि हाइड्रोको लागि प्रिपेयर गर्दैछौँ हाम्रो इन्जिनियरिङको लागि प्रिपेयर गर्दैछौँ
यहाँले भने जस्तै हामीसँग करिकुलम पनि राम्रो छ हाम्रा विद्यालय विश्वविद्यालयहरू पनि राम्रा छन्
हजुर
तर यी कुराहरू भइरहेका छन्
त्यो
यहाँले भनेका कुराहरूलाई समाधान गर्दै अगाडि बढ्नको लागि के कुरामा ध्यान दिएर कसरी अगाडि बढ्नुपर्ने कुराकानीको अन्त्यमा छौँ
एकदमै एकदम एकदम राइट कुरा यसमा जस्तो अहिले गभर्मेन्टले भनिरहेको छ नि हामी युथलाई रोक्न चाहन्छौँ भन्ने कुरा त्यसको लागि त अनेकौँ त्यो प्याकेजहरू ल्याउनु पऱ्यो नि त युथलाई रोक्नको लागि प्लस टूदेखि नै के एउटा फर्स्ट अफ अल हामीले पढाउनु पऱ्यो भने यहाँ धेरै कुरा छ भनेर राइट डेटा दिनु पऱ्यो राइट इन्फर्मेसन दिनु पऱ्यो प्यारेन्ट्सले पनि सपोर्ट गर्नु पऱ्यो यसमा अब प्यारेन्ट्समै के हुन्छ भने तिमी यहाँ बस्यो भने तिमी चाहिँ विदेश गएन भने तिमी लो फिल हुन्छ भन्ने टाइपको उसले पनि उसलाई साइकोलोजिकल दिइराखेको छ होइन इभन बच्चाहरू पनि त्यही भनिराखेको देखिन्छ विदेश जाँदैमा ठुलो हुने अनि यहाँ लो फिल हुने त होइन नि त यहीँबाट लिड गरेर विदेशीहरूलाई होइन विदेशहरूलाई नेपालमा ल्याएर हामीले काम लगाउन सक्छौँ नि त त्यो पनि हामीसँग नहुने होइन किन हामी त रिसोर्सफुल कन्ट्री हो रिसोर्सफुल सोसाइटी हो हाम्रो आफ्नै पनि जस्तो एउटा फ्यामिली स्ट्रक्चर नै रिसोर्सफुल छ होइन हामी युथ नै कति छौँ नेपालमा धेरै छौँ भनेपछि त यहाँनिर के हो भने खालि एउटा मार्केटको थोरै सिनारियो चेन्ज गर्न बाँकी छ भन्छु म होइन हाम्रा युनिभर्सिटीहरूमा सबै कुरा ठिकै छन् एकाडेमिक प्रोसेसलाई उहाँले अलिकति एक्टिभ पार्नु पर्यो होइन अर्थात् थियोरिटिकल डाइमेन्सनलाई सँगसँगै त्यसको जुन प्र्याक्टिकल डाइमेन्सन छ त्यसलाई पनि मोर एक्टिभ बनाउने त्यसमा फोकस प्रायोरिटी दिने अलिकति रिसोर्स र इन्भेस्टमेन्ट बढी गर्नुपर्छ थोरै त्यहाँनिर कलेज र युनिभर्सिटीहरूले पनि विचार गर्नुपर्छ होइन ब्याचलर्सदेखि मास्टर्सका र अर्कोतिर गभर्मेन्टले के गर्नु पऱ्यो भने पोलिसी ल्याउनु पऱ्यो क्या थोरै पोलिसी पोजिटिभ बनाइदिनु पऱ्यो, होइन मार्केटको सिनारियो पनि चेन्ज गर्ने पोलिसी र युथलाई कसरी रिटेन गर्नुपर्छ, कसरी युज गर्नुपर्छ र यसलाई चाहिँ एक्टिभेट कसरी पार्नुपर्छ भन्ने कुरो गभर्मेन्टसँग त जति पनि हुन्छ रिसोर्स नहुने होइन नि त, उसले सोच्यो भने गभर्मेन्टकै हातमा छ लास्टमा त।
हुन्छ सर, हामीलाई समय दिनुभयो, आफ्नो महत्त्वपूर्ण कुराहरू हाम्रा श्रोताहरू माझ राखिदिनु भयो, यहाँलाई धन्यवाद।
हस्, धन्यवाद रेडियो नेपाललाई, एसी दिएका विद्यार्थी भाइ बहिनीहरू र अरूलाई पनि केही कुराहरू भन्नु पाएकोमा थ्याङ्क यू सो मच।
आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिरहनुभएका एकजना शिक्षाविद लिबर्टी कलेज अनाम नगरका प्रिन्सिपल डाक्टर देवराज पन्देरूसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम पुरा हुन्छ। प्राविधिक मित्र देवगी भण्डारीलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।